यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिबाट सर्वसम्मतिले पारित। बेलायतले उपलब्ध गराउने 13 अर्ब 8 करोड़ रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। आगामी वर्षको एसईई परीक्षामा बढ़ी भन्दा बढ़ी विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। 73 जिल्लाका 2365 जनामा डेंगी संक्रमण फैलिएको र डेंगीका बिरामीको उपचार सरकारी अस्पतालमा सरकारकै खर्चमा गर्ने सरकारको निर्णय। आज नागपञ्चमी पर्व, घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदै र बंगलादेशको सरकार प्रमुखका रूपमा मोहम्मद युनिसद्वारा शपथ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ। समितिको हिजो बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा राजनैतिक रूपमा गठन गरिएको तीन दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमति अनुसार कानून मन्त्रालयले प्रस्ताव पेश गरेको थियो। प्रस्तावमाथिको छलफलपछि समितिकी सभापति विमला सुवेदीले समितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। सभापति सुवेदीले प्रतिनिधि सभाको अब बस्ने बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी समेत दिनुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयक पीड़ितलाई न्याय दिने गरी आएको भन्नुहुँदै यसलाई ढिला नगरी प्रतिनिधि सभाबाट पारित गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा जुटेको सहमतिले दिगो शान्तिका लागि सकारात्मक सन्देश दिएको र विधेयक पीड़ितलाई न्याय दिने गरी आएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुट्न नसकेका विषयमा टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा मुख्य गरी चारवटा विषय, मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेका घटनाहरू, सशस्त्र द्वन्दमा जोड़िएका तथा प्रभावित भएका व्यक्तिहरू र मृत्यु भएका, घाइते भएका तथा अपाङ्गता भएका सुरक्षाकर्मी, उनीहरूका परिवार र घटी सजायको माग दावी लगायतका विषय रहेका छन्। सशस्त्र द्वन्दकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय लामो समयदेखि विवादित रहँदै आएको सन्दर्भमा समितिमा कुनै ठोस सहमति हुन यसअघि सकेको थिएन। विधेयक सहजीकरण कार्यदलले मनसायपूर्वक अथवा स्वेच्छाचारी पूर्वक गरिएको हत्यालाई मानवाधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति जुटाएको छ। विधेयकमा गम्भीर प्रकृतिका मानवाधिकार उल्लंघनका घटनामा सहमतिका लागि पीड़ितको सहमति पनि अनिवार्य हुने व्यवस्था गरिएको छ। द्वन्दकालमा मारिएका वा घाइते भएका सुरक्षाकर्मीहरूको परिवारलाई पीड़ित सरह परिपूरण दिने सहमति भएको छ। बहिर्गमित लड़ाकुलाई द्वन्द प्रभावितका रूपमा परिपूरण दिने सहमति पनि विधेयकमा गरिएको छ। सरकारले बेलायत सरकारबाट प्राप्त हुने 13 अर्ब 8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 77.3 मिलियन पाउण्ड स्टर्लिङ अर्थात करिब 13 अर्ब 8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री परिषदको बैठक ब्याङ्कले एसियाली विकास बैंकबाट प्रस्तावित 20 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा 10 मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ। यसै गरी राजस्व न्यायाधिकरण नेपालगंजको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश श्यामजी प्रधानलाई टोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई टोक्ने र प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको पनि संचार मन्त्री गुरूङले बताउनुभयो। मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिवका रूपमा सरूवा गर्ने निर्णय समेत गरेको छ। रक्षा मन्त्रालयका सहसचिव आलोक चन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पारासुर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी क्रमशः सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानून आयोगको सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको पनि संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन उपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय एवं आगामी 100 दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले शिक्षामा प्राविधिक धारको हिस्सा 70% पुर्याइनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले आगामी वर्षको एसईई परीक्षामा कम्तीमा 70% विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न सम्बद्धहरूलाई निर्देशन दिनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरूरी भएको ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीहरूको गृह कार्यका आधारमा आफूले सहमति दिएको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड़ दिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै यस सम्बन्धी ठोस कार्यक्रम बनाउन निर्देशन दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने बताउनु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले डेंगू तथा हैजा संक्रमणको उच्च जोखिम आगामी भदौ र असोज महिनासम्म रहने जानकारी दिनुहुँदै सावधानी र सचेतनाको विस्तारमा सबैलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले दूषित खानेपानीका कारण हुने संक्रमणको नियन्त्रणका लागि पूर्व तयारी र प्रभावकारी रणनीति आवश्यक भएकोमा जोड़ दिनुभयो। सांसदहरूले सर्वसुलभ स्वास्थ्य उपचार, जनशक्तिको व्यवस्थापन, उपकरण खरिदमा हुने अनियमितता जस्ता समस्याहरूको अनुगमन र समस्या समाधानका लागि कदम चाल्न मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेंगीको संक्रमण बढ़ेर गएपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालय एवं अस्पताल परिसरहरूमा सरसफाई गर्नुका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले आआफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। मन्त्रालयले सरकारी अस्पतालहरूलाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पताल परिसरमा डेंगी डेस्क स्थापना गर्न सम्पर्क व्यक्ति तोक्न पनि निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले बिहोर्ने निर्णय भएको जानकारी पनि दिनुभयो। यो वर्ष देशका 73 जिल्लाका 2,365 जनामा डेंगी संक्रमण भएको र 1 जनाको मृत्यु पुष्टि भएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा हिजो पनि पार्टीको सातै प्रदेशका समितिका सभापतिहरूले आआफ्नो धारणा राख्नु भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा हिजो प्रदेश सभापतिहरूले केन्द्रले हस्तक्षेप गरेको गुनासो गर्नुहुँदै प्रदेश समितिहरूलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिनुभएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभयो। हिजोको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रवक्ता डाक्टर महतले केन्द्रले प्रदेश समितिमाथि कुनै हस्तक्षेप नगरेको र प्रदेश सरकार बनाउने क्रममा समेत सम्बन्धित प्रदेशको संसदीय दललाई नै निर्णय गर्ने अधिकार दिइएको उल्लेख गर्नुहुँदै प्रदेश सभापतिहरूले प्रदेश संरचनालाई थप बलियो बनाउन सुझाव दिनुभएको बताउनुभयो। बैठकमा प्रदेश समितिका सभापतिहरूले धारणा राख्ने क्रम सकिएको र केन्द्रीय सदस्यहरूले बोल्ने क्रम हिजो शुरू भएको उहाँले बताउनुभयो। बैठकमा निरन्तर छलफल गरी साउन 28 गतेसम्ममा केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने सहमति भएको प्रवक्ता महतले जानकारी दिनुभयो। जारी केन्द्रीय समितिको बैठकमा छलफलका लागि महासमिति बैठकबाट पारित गरिएका प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा एमाले सहितका दलहरूसँग भएको सहमति, पार्टीको संगठन विस्तारका लागि 100 दिने सांगठनिक अभियान सञ्चालन गर्ने विषय, भातृ संघ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन लगायतका विभिन्न 11 विषयहरू पेश भएका छन्। सांसदहरूले विद्यालय शिक्षा विधेयक 2080 अपाङ्गता मैत्री हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गता मैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने माग गर्नुभयो। उहाँहरूले विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीहरूसँग अतिरिक्त शुल्क उठाइरहेको भन्नुहुँदै विद्यालयको पोशाक, पुस्तक र कापी अभिभावक आफैले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा जोड़ दिनुभयो। विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण एवं विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षासँग सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले विधेयक ल्याइएको हो। विद्यालयको स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्य सामग्री, शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारीको नियुक्ति, पदीय आचरण, सरूवा कार्यवाही तथा अवकाशका विषयमा एकरूपता ल्याउन विद्यालय शिक्षा सम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औल्याइएको छ। विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले विद्यालय स्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विद्यालयमा अध्ययन गराउने शिक्षकहरू राजनीतिमा संलग्न हुन नहुने, विद्यालयमा प्राध्यापक, उपप्राध्यापकको नियुक्ति, संचालक समिति र अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने संशोधन उहाँहरूले राख्नु भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय र कृषकका समस्या समाधानका विषयलाई एकरूपत हिसाबले अगाडि बढ़ाइने बताउनु भएको छ। कृषि विभागले ललितपुरमा हिजो आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रममा मन्त्री अधिकारीले किसान लक्षित कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो। मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिले माग गरे अनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्याङ्क हिजो बुझाएको जनाएको छ। समितिले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ द डे टीओडी मिटरको सबै विवरण पेश गर्न प्राधिकरणलाई यसअघि निर्देशन दिएको थियो। निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण समितिलाई उपलब्ध गराइएको हिजो जानकारी दिनुभएको छ। टीओडी लोड प्रोफाइल, त्यसै गरी टीओडी डाउनलोड, लकसिट, एम्पावरको बिल, छूट बिल, विभिन्न तहका अदालतले गरेको फैसला लगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणका प्रमुख कार्यकारी घिसिङले जानकारी दिनुभयो। ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा चिनिने मोरङको सुनवर्सी गाउँपालिका एकमा रहेको कमल पोखरी संरक्षणको अभावमा ओझेलमा पर्न थालेको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
पूर्वपश्चिम राजमार्गको पथरी बजारदेखि 13 किलोमिटर दक्षिण शुक्रबारे केचना बजार क्षेत्रमा पर्ने सो पोखरीमा दुर्लभ सेतो कमलको फूल तथा विभिन्न प्रजातिका जलचर प्राणी साथै वनस्पति पाइन्छ। 100 वर्ष पुरानो तथा स्थानीय पर्यटकहरूको रोजाइमा परेको पोखरीको संरक्षणमा ध्यान जानुपर्ने स्थानीय रत्नबहादुर श्रेष्ठको भनाइ छ।
अहिले ओझेलमा भइरहेको छ, अब यसलाई सरकारले चाहिँ हेर्नु पर्यो, बजेट मिलाएर यहाँनिर ल्याउनु पर्यो, यो सरकारले सबैले पर्यटक पनि आउने हामीले यो योजना बनाउनु पर्यो, अनि नै हाम्रो यहाँनिर
कोशी प्रदेश सरकारले पोखरीलाई थप व्यवस्थित गर्न गत आर्थिक वर्ष बजेट छुट्याएको थियो। तर त्यो बजेट प्राप्त नभएको र आगामी दिनमा गृह योजना बनाएर यसलाई विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको आन्तरिक मामिला तथा कानून मन्त्री लीला बल्लभ अधिकारीको भनाइ छ।
अत्यन्तै ऐतिहासिक कमल पोखरी हो, यसको संरक्षणको लागि गृह योजना तयार गरेर वृहत यसलाई संरक्षण गर्नुपर्ने जरुरी छ। यो यहाँको ऐतिहासिक र आन्तरिक पर्यटक क्षेत्रको रूपमा यसलाई विकास गर्ने हामीले लक्ष्य लिएका छौँ। प्रदेशले अहिले 27 लाख अराउन्ड यसको को लागि बजेट विनियोजन गरेका छ, तर यो पर्याप्त छैन। अब क्रमशः हामी आगामी वर्षहरूबाट यसको विकासको लागि चाहिँ बजेट छुट्याउँदै जान्छ, यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा हामी विकास गर्दै जान्छौँ।
7 बिघा क्षेत्रफलमा पानीको भाग रहेको तथा धार्मिक महत्व समेत बोकेको सो पोखरीमा किराँत धर्मावलम्बीहरूले चण्डी पूर्णिमाका दिन चण्डी तथा साकेला नाच समेत गर्दै आएका छन्। सुनवर्सी नगरपालिकाका प्रमुख श्याम कुमार राजवंशीले बाह्य तथा आन्तरिक पर्यटक भित्राउने गरी स्थानीय र प्रदेश सरकारको बजेटबाट पोखरीलाई व्यवस्थित गर्न लागेको बताउनुभयो।
भयो।
सुनबर्सी नगरपालिकाले यसलाई विकास गर्नको निम्ति प्रदेश सरकारबाट बजेट ल्याएको छौ। नगर र वाडाको पहलमा अब यसलाई पर्यटकीय क्षेत्रमा परिणत गर्ने बाह्य पर्यटक भित्र आउने हाम्रो पहिलो उद्देश्य।
रंगेली पथरी सड़कको बीचमा पर्ने सो ठाउँमा अहिले मोरङ झापा तथा सुनसरी जिल्लाबाट आन्तरिक पर्यटकहरू पोखरी हेर्न तथा सिजनमा पिकनिक खाना आउने गरेका छन्। त्यसकारण धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यस्ता पोखरीको संरक्षण एवं प्रचार प्रसारमा ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा अर्चना गरेर मनाइदिन्छ। यसरी नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा भनिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहिआएको छ। वराह पुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि पूजा गर्ने नेपाली परम्परा रहेको छ। उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घर घरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। काठमाडौँका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा आज विशेष रूपमा पूजा आजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढ़ाउने गरिन्छ। कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विश्व आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका संचालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले उक्त आदेश दिएको हो। अदालतले संचालक समितिका सदस्यद्वय पुन र आचार्यलाई हटाउनुको कारण पनि माग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै साउन 18 गते संचालक समिति सदस्यबाट उहाँहरूलाई हटाउनु भएको थियो। मन्त्रीस्तरीय निर्णयबाट संचालक समितिमा देवेन्द्र कार्की र महेन्द्र बहादुर गुरूङलाई नियुक्त पनि गरिएको थियो। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा उहाँहरूले प्राधिकरणको निर्णय विरूद्ध फरक मत राख्नु भएको सन्दर्भमा सरकारले स्पष्टीकरण सोधेर उहाँहरूलाई पदबाट हटाएको थियो। आफूहरूले सरकारले गैर कानूनी तरिकाबाट हटाइएको भन्दै संचालक समितिका सदस्यद्वय पुन र आचार्यले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। बर्दियामा सर्पको टोकाईबाट हिजो एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ। गुलरिया नगरपालिका एक निवासी 9 महिनाका बालक मायरा चौधरी र सोही वडाकी 11 वर्षीय सोनिमा चौधरीको सर्पको डसाईबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ। नेपालगंज विमानस्थलबाट स्रोत नखुलेको 24 लाख रूपियाँ सहित 5 जना भारतीय नागरिक हिजो पक्राउ परेका छन्। विमान मार्फत काठमाडौँ आउन लागेका भारतीय नागरिक प्रकाश नारायण गुप्ता सहितका 5 जनाको टोलीबाट उक्त रकम बरामद भएको बाँके प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका 43 वर्षीय अजय मिश्रा, 45 वर्षीय आशिष गुप्ता, 39 वर्षीय पंकज जयसवाल र 46 वर्षीय विमल गुप्ता पक्राउ परेका छन्। प्रसिद्ध आँखा चिकित्सक डाक्टर सन्दुक रोहित, पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित 1 लाख रूपियाँ राशिको ज्ञान विज्ञान पुरस्कारबाट सम्मानित हुनुभएको छ। विराटनगरमा हिजो आयोजित कार्यक्रममा डाक्टर रोहितलाई 1 लाख राशिको उक्त पुरस्कारबाट सम्मान गरियो। सम्मान कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार प्रदान गर्नुहुँदै आँखा उपचारका क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान पुर्याउनुभएका डाक्टर रोहितप्रति नेपाली जनताले गौरव अनुभूति गर्ने गरेको बताउनुभयो। सरकारले ओमान सरकारसँग काठमाडौँमा दूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको सरकार प्रमुखका रूपमा मोहम्मद युनुसले शपथ लिनुभएको छ। आरक्षण विरोधी विद्यार्थी आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तनपछि युनुस सरकार प्रमुख नियुक्त हुनुभएको हो। उहाँले भविष्यका लागि बाटो र प्रेरणा दिन सक्ने सक्षम बंगलादेश बनाउन अन्तरिम सरकारको प्रधान सल्लाहकारका रूपमा आफूले सम्बद्ध सबैसँग मिलेर काम गर्ने बताउनु भएको छ। यसअघि प्रधानमन्त्री शेख हसिना आन्दोलन दबाउने सबै प्रयासहरू विफल भएपछि राजीनामा दिएर भारततर्फ लाग्नु भएको थियो। छिमेकी भारतसहित विभिन्न मुलुकले अन्तरिम सरकार प्रमुख युनुसलाई बधाई दिएका छन्। नोबेल पुरस्कार विजेता 84 वर्षीय युनुस अन्तरिम सरकारको नेतृत्वमा स्थापित हुनुभएको छ। राष्ट्रपति मोहम्मद साबुद्दीन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। यसअघि विद्यार्थीहरूले सेनाले बनाएको सरकार आफूहरूलाई अस्वीकार्य हुने घोषणा गरी युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग गरेका थिए। युनुसको नेतृत्वमा बंगलादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्कने अपेक्षा गरिएको विश्व समुदायले प्रतिक्रिया दिएको छ। इजरायलको गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु भएको छ। इजरायलले गरेको उक्त आक्रमणबाट कम्तीमा 27 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बिहिबार सम्बन्धित मन्त्रालयका सचिव योजना र बजेट महाशाखाका प्रमुखहरूसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले राष्ट्रिय गौरवका आयोजना प्राथमिकता प्राप्त आयोजना तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने पनि बताउनुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकले सरकारलाई नेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न निर्देशन दिएको छ। समितिका सभापति राजकिशोर यादवले यसअघि भएका हवाई दुर्घटना सुरक्षा र नियमन सम्बन्धी सरकारद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन प्रतिवेदनबारे समितिलाई जानकारी गराउन निर्देशन दिनुभयो। यस्तै समितिको सो बैठकले नेपालको हवाई सुरक्षा र विद्यमान कानून र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको सम्बन्धमा 15 दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत निर्देशन दिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको हवाई सुरक्षालाई भरपर्दो बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। पर्यटन मन्त्री पाण्डेले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको उल्लेख गर्नुहुँदै हवाई सुरक्षाका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने पनि बताउनुभयो। यसअघि समितिको बैठकमा सांसदहरूले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सम्बन्धमा बोल्नुहुँदै नियामक निकायहरू जिम्मेवार नहुँदा दुर्घटना बढ़ेकोमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। नवलपरासी बर्दघाट सुस्ता पूर्व दूध उत्पादनमा आत्मनिर्भर बनेको छ। उत्पादित दूधको तथ्याङ्क आधारमा नवलपरासी बर्दघाट सुस्ता पूर्व विगत 3 वर्षदेखि नै आत्मनिर्भर देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईले बताउनुभयो।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। एसियाली फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई एएफसीको आधिकारिक जवाब माग गरेसँगै दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो। विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट राखेपले खेल मैदानको रेखदेख र संरक्षण शुरू गरेको थियो। यसैबीच एएफसीका प्रतिनिधिले यही साउन 9 गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ। दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन 29 गते एएफसी च्यालेन्ज लीग छनौटको प्लेअफ अन्तर्गत भूटानको पारो एएफसी र नेपालको चर्च बोइज युनाइटेड बीच खेल हुने भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत 8 गते आयोजना हुनुपर्ने विश्वकप छनौट अन्तर्गतको दोस्रो चरणको नेपालले बहरइनको मैदानमा खेलेको थियो।
अब मौसम आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सबै प्रदेशका एक दुई स्थानमा अधिक वर्षा समेत हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 15.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिबाट सर्वसम्मतिले पारित। बेलायतले उपलब्ध गराउने 13.8 करोड़ रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। आगामी वर्षको एसईई परीक्षामा बढ़ीभन्दा बढ़ी विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। देशका 73 जिल्लाका 2,365 जनामा डेंगू संक्रमण भएको र डेंगीका बिरामीको सरकारी अस्पतालमा हुने उपचार सरकारले खर्च बेहोर्ने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज नागपञ्चमी घरका मूल ढोकामा नागको तस्विर टाँसेर पूजा अर्चना गरी मनाइँदै र बंगलादेशको सरकार प्रमुखका रूपमा मोहम्मद युनिसद्वारा शपथ ग्रहण। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।